أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. کتاب قلندر شعور حضور مرشد کریم کی تحریر کردہ تصنیف کے صفحہ نمبر 87 سے آج ہم اپنے مطالعے کا آغاز کرتے ہیں. ٹاپک کا عنوان ہے رنگوں کی دنیا. ہم نے کل یہ مطالعہ کیا لہروں کے نظام پر کے حوالے سے. حضور مرشد کریم نے فرمایا کائنات میں ہر موجود شے لہروں کے تانے بانے پر قائم ہے. اب اس تانے بانے کے درجے ہیں مختلف, ان میں سے ایک درجہ تجلی کا ہے, ایک درجہ نور کا ہے, پھر ایک درجہ روشنی کا ہے, پھر ایک درجہ رنگوں کا ہے. تو یہ جو ٹاپک ہے رنگوں کی دنیا, یہ اسی کے تسلسل میں بات بیان کی گئی ہے کہ جب ہم زمین کے اوپر موجود نت نئی تخلیقات پر تفکر کرتے ہیں تو یہ بات واضح طور پر ہمارے سامنے آتی ہے کہ تخلیق کا عمل ظاہر بین نظروں سے دیکھا جائے تو ایک نظر آتا ہے. یعنی اگر ظاہری نظروں سے دیکھا جائے, ظاہر میں دیکھا جائے بظاہر, تو یہ سارا عمل ایک ہی جیسا نظر آتا ہے. مثلا ہم کسی درخت کی پیدائش کے بارے میں غور کرتے ہیں تو ہمیں زمین کے اوپر موجود تمام درختوں کی پیدائش کا لامتناہی سلسلہ ایک ہی طریقے پر قائم نظر آتا ہے. درخت چھوٹا ہو, بڑا ہو, تناور ہو, بیل کی شکل میں ہو یا جڑی بوٹیوں کی صورت میں, پیدائش کا سلسلہ یہ ہے کہ زمین کے اندر بیج بویا جاتا ہے اور زمین اپنی کوکھ یا پیٹ میں اس بیج کو نشو نما دیتی ہے, اور بیج کی نشو نما مکمل ہونے کے بعد درخت وجود میں آ جاتا ہے. یعنی اگر ہم بظاہر دیکھیں تو سارے نباتات میں پیدائش کا سلسلہ جاری و ساری ہے. لیکن یہ بڑی عجیب بات ہے کہ باوجود کہ پیدائش کا طریقہ ایک ہے, ہر درخت اپنی ایک انفرادیت رکھتا ہے. یہ بات بڑی توجہ سے نوٹ کرنے کی ہے کہ ہر درخت اپنی ایک انفرادیت رکھتا ہے, اور درخت کی انفرادیت نامکمل نہیں ہوتی. مثلاً آم اور بادام کے درخت کو دیکھا جائے تو درخت کی حیثیت سے دونوں ایک ہیں, دونوں کی پیدائش کا طریقہ بھی ایک ہے, دونوں کا قد و قامت بھی ایک جیسا ہے, لیکن آم کے درخت کا پھل اور بادام کے درخت کا پھل بالکل الگ الگ شکل و صورت میں موجود ہے. اسی طرح جب ہم پھولوں کی طرف متوجہ ہوتے ہیں تو پھول کا ہر درخت اپنی ایک انفرادی حیثیت رکھتا ہے, اور اس انفرادی حیثیت میں اس کے پتے بھی الگ ہوتے ہیں, اس کی شاخیں بھی الگ ہوتی ہیں, اور اس کے اندر پھول بھی الگ ہوتا ہے. یہاں سے ایک جملہ میں ایڈ کر دوں کہ آپ کسی دو قسم, مطلب دو پتے ایسے نہیں تلاش کر سکتے جو بالکل ایک جیسے ہوں. بالکل ایسے ہی جیسے انسانوں کے فنگر پرنٹس آپس میں نہیں ملتے. ہر انسان کے فنگر پرنٹس, اب بظاہر ہر انسان ایک ہی نو سے تعلق رکھتا ہے, لیکن آگے دیکھیں تو اس کی انفرادیت اتنی مکمل ہے کہ اس جیسا کوئی دوسرا فنگر پرنٹ نہیں ملتا. اس بات پہ توجہ دلائی ہے. پھولوں کی بے شمار قسموں پر جب نظر جاتی ہے تو یہ دیکھ کر حیرانی ہوتی ہے کہ ہر پھول میں الگ خوشبو ہے. اب یہ پھول کی, ہر پھول کی ایک الگ خوشبو ہونا, یہ اس کی انفرادیت ہے. پھولوں میں ایسے گلینڈز ہوتے ہیں یعنی غدود ہوتے ہیں جن سے مختلف قسم کا خوشبودار تیل نکل کر ہوا میں اڑتا رہتا ہے اور اس طرح فضا میں خوشبو پھیلتی رہتی ہے. اب پھولوں کے گلینڈز میں خوشبودار تیل کا ذخیرہ سونگھنے سے دماغ معطر ہو جاتا ہے. پھول اگر رنگین ہے تو ہر درخت کے پھول الگ الگ رنگ لیے ہوئے. رنگ سازی کا عالم یہ ہے کہ کوئی پھول اس قدر سرخ ہوتا ہے کہ اس کے اوپر نظر جم جاتی ہے. پھولوں کے رنگوں میں کہیں سفید، کہیں سبز، کہیں اودا رنگ ہوتا ہے، کہیں اور طرح کے رنگ ہوتے ہیں، بے شمار رنگ یہ زمین میں سے پھوٹتے رہتے ہیں. اللہ کی شان بھی کیسی عجیب شان ہے کہ زمین ایک ہے، ہوا ایک ہے، پانی ایک ہے، پیدائش کا طریقہ بھی ایک ہے، لیکن اس کے باوجود ہر چیز ایک دوسرے سے مختلف ہے. یہ جو ویریشن اور ورائٹی اور ورسٹیلٹی ہے، یہ اللہ کی شان ہے کہ ہوا ایک ہے، زمین ایک ہے، پانی ایک ہے، پیدائش کا طریقہ بھی ایک ہے، لیکن ہر چیز ایک دوسرے سے مختلف ہے. اور دوسری بات، یعنی ایک چیز اس کی ویرائٹی اور ورسٹیلٹی ہو گئی، تنوع ہو گیا، بوکلمونی ہو گیا، اس کا انفرادیت ہو گئی، تو دوسری بات جو بہت توجہ طلب ہے وہ یہ ہے کہ ہر پیدا ہونے والی شے میں کسی نہ کسی رنگ کا غلبہ ضرور ہوتا ہے. کوئی چیز ایسی موجود نہیں ہے جو بے رنگ ہو. یہ رنگ اور بے رنگ دراصل خالق اور مخلوق کے درمیان ایک پردہ ہے. دیکھیں سامنے کی بات کہ ہر چیز دوسرے سے تفاوت رکھتی ہے، فرق رکھتی ہے اور رنگ رکھتی ہے، اور یہ تفاوت اور رنگینی جو ہے یہ اس کو خالق سے جدا کر رہی ہے، یعنی خالق سے الگ اور ممتاز کرتی ہے. وہ کیا چیز ہے؟ وہ چیز جو خالق اور مخلوق کے درمیان پردہ ہے وہ یہ رنگ ہے. انسان کے اندر جب تخلیقی صفات کا مظاہرہ ہوتا ہے، یعنی جب انسان کے اندر اللہ اپنی تخلیقی صفات کا اظہار کرتا ہے، یا اللہ اپنے فضل و کرم سے تخلیقی صلاحیتوں کا علم بیدار کر دیتا ہے، تخلیقی صلاحیتیں ہر انسان کے اندر ہیں، جب اس کا علم اس کے اندر بیدار ہوتا ہے تو بندے کے اوپر یہ بات منکشف ہو جاتی ہے کہ کوئی بے رنگ خیال جب رنگین ہو جاتا ہے تو تخلیق عمل میں آ جاتی ہے. نوٹ کر لیں اس جملے کو، انڈر لائن کر لیں کہ جب کوئی بے خیال رنگ رنگین ہو جاتا ہے تو تخلیق وجود میں عمل آ جاتی ہے، یعنی عمل میں آ جاتی ہے. کیا مطلب ہوا؟ ابھی فرمایا کہ خالق کو مخلوق سے جو چیز الگ اور ممتاز کرتی ہے وہ رنگ ہے. جب آپ خالق کا ایک بے رنگ خیال اپنے ارادے سے اس میں رنگ بھر دیتے ہیں تو ایک تخلیق وجود میں آ جاتی ہے. اللہ بحیثیت خالق کے ورائے بے رنگ ہے، یعنی بے رنگی سے بھی اوپر ہے. ورا کہتے ہیں اوپر کو. اللہ بحیثیت خالق کے، خالق ہونا صفت ہے تو اللہ اپنی صفات سے بھی اوپر ہے، لیکن بحیثیت خالق کے وہ ورائے بے رنگ ہے، یعنی رنگینی کے عالم سے اوپر ہے. اللہ نے جب کائنات کو بنانے کا ارادہ فرمایا تو جو کچھ اللہ کے ذہن میں موجود تھا اس کا ارادہ کیا اور کہا ہو جا. और वो चीज हो गई। अब इस जुमले की तशरी सुने, जब वराए बेरंग से नजूल करके अल्लाह के ख्याल ने एक रंग इख्तियार किया, अब उस रंग को समझने के लिए रूहानियत ने उसको बेरंगी का नाम दिया, यानी ऐसा रंग जिसको बयान नहीं किया जा सकता। फिर उस बेरंगी में हरकत पैदा हुई तो रंगीन वजूद तख्लीक में आ गया, और यही वजूद मुख्तलिफ सूरतों में, मुख्तलिफ रंगों में और मुख्तलिफ सलाहियतों के साथ मुजस्सम और मुतशक्कल हो गया। यानी ये वजूद कौन सा वजूद? रंगीन वजूद, मुख्तलिफ सूरतों में, मुख्तलिफ रंगों में, मुख्तलिफ सलाहियतों के साथ मुजस्सम और मुतशक्कल हो गया। मैं आपसे यहां अगर इजाजत दें तो पहले ये रंगीनी, यकरंगी, बेरंगी और वराए बेरंगी की एक मिसाल पेश करने की इजाजत चाहूंगा ताकि ये कॉन्सेप्ट हमारे क्लियर हो जाए। क्या आप देखें, अपने इर्द गिर्द नजर दौड़ाएं, किताब से नजर हटाकर अपने कमरे में जहां पे भी आप तशरीफ फरमा हैं, इर्द गिर्द देखें, हर चीज जो नजर आ रही है वो क्यों नजर आ रही है? वो बुनियादी तौर पे अपने रंगों की वजह से नजर आ रही है, हाँ या नहीं? तो ये जो आलम में रंगो बू है, ये हमें मादी जोन में रखे हुए है, या मादा रंगों के जरिए अपनी मौजूदगी का इजहार कर रहा है। चीजों से आने वाले रंगों की लहरें असल में तलात हैं जो हमें बता रही हैं कि ये क्या चीज है। अब अगर गौर करें कि इस रंगीनी की असास या बेस या असल क्या है, ये जो कमरे में आपके लाइट जल रही है, ये जो कमरे में खिड़की से रोशनी आ रही है, ये इसकी असास है। अगर ये रोशनी बंद हो जाए तो क्या ये रंग दिखेंगे? तो जवाब है नहीं। अब अगर आप गौर करें कि इस रोशनी के का अपना क्या रंग है, तो इसका अपना एक ही रंग है, ये है यकरंगी। यानी यकरंगी तकसीम हो गई रंगीनी में, यानी रोशनी यकरंगी है और अशिया रंगीन है। अब एक कदम और आगे बढ़ें, तो ये रोशनी जो कमरे में है ये किसकी बुनियाद पर है, इसकी बुनियाद क्या है? जैसे रंगों की बुनियाद ये यकरंगी रोशनी है, इस यकरंगी रोशनी की बुनियाद क्या है? अगर आप स्विच ऑफ कर दें कमरे में जो लाइट है उसका, स्विच ऑफ कर दें और फर्ज करें खिड़की के पर्दे गिरे हुए हों, तो आपको कोई चीज दिखेगी? आंसर इज नो। लाइट बंद करने का क्या मतलब है? कि इस रोशनी की असास इलेक्ट्रिक करंट है, वो करंट जिसका कोई रंग नहीं है, जो बेरंग है। इस बेरंगी ने यकरंगी को जन्म दिया और यकरंगी की वजह से हमें रंगीनी दिख रही है। ये तीन दर्जे वाजे हो गए। अब चौथा दर्जा वराए बेरंग है, यानी इस बेरंगी से ऊपर क्या है? अब इस करंट की मिसाल को लें कि करंट की वजह से लाइट जली, लाइट में से यकरंगी रोशनी निकली जिसकी वजह से हमें रंगीन चीजें दिख रही हैं। तो इस करंट की बुनियाद वो जहन है जिसने पावर जनरेशन का निज़ाम कायम किया, फिर उसकी डिस्ट्रीब्यूशन और ट्रांसमिशन का निज़ाम काम किया, फिर वहाँ से ग्रिड स्टेशन और फिर वहाँ से आपके ट्रांसफार्मर तक और फिर आपके घर में मीटर तक और फिर घर में वायरिंग, ये सारा निज़ाम जिस जहन ने सेटल डाउन किया हुआ, उसका क्या कहेंगे, उसका क्या दर्जा हुआ? वो वराए बेरंग हुआ। इस तरह जहन वराए बेरंग है और करंट बेरंग है, रोशनी यक रंग है और अशिया रंगीन है। तो ये चार दर्जे इस मिसाल से बहुत आसानी से आपको समझ आ सकते हैं। हजूर मुर्शिद करीम इरशाद फरमाते हैं कि कायनात की तखलीक में बुनियादी अंसर या बुनियादी मसाला रंग है, और रंगों का इम्तजाज ही तखलीकी फार्मूले हैं। गौर करें, अब जब हम तखलीकी फार्मूलों का तस्करा करते हैं तो हमारा जहन अंधेरे में, अपनी जहालत के अंधेरे में टामक टोनिया मारता है कि पता नहीं क्या चीज होगी। साफ तो बता दिया कि रंगों के इम्तजाज को तखलीकी फार्मूले कहते हैं। रंगों की मुनासबत से या इन रंगों में कमी बेशी से मुख्तलिफ तखलीकात अमल में आती है, यानी ये इख्तलाफ और तनवो कब पैदा होता है? जब रंगों में कमी बेशी होती है। रंगों की कमी बेशी से नित नई चीजें वजूद में आती हैं। इंसान जो मखलूकात में अल्लाह की सबसे अच्छी तखलीक है, जिसको अल्लाह ने तखलीकी हैसियत में अपना नायब करार दिया है, उसकी असलियत भी रंगों से मुरक्कब है। और इस तखलीक को समझने के लिए रूहानियत ने 6 दायरे मुतय्यन किए हैं। हर दायरा अलग अलग रंगों से मुरक्कब है। रूहानियत में इन दायरों को जब रोशनियों से मामूर किया जाता है, यानी जब उनको एक्टिवेट कर दिया जाता है या वो एक्टिवेट हो जाते हैं, तो इस बात को लताइफ का रंगीन होना कहते हैं। अगला टॉपिक है रोशनियों के 6 कमकमे। ये रोशनियों के 6 कमकमे इंसान गोश्त पोस्त और हड्डियों के ढांचे का नाम नहीं है। इंसान के ऊपर एक और रोशनियों का बना हुआ जिसमें जिसको कलंदर बाबा औलिया रहमतुल्लाह अलैह ने नस्मा का नाम दिया, ब्रैकेट में औरा लिखा है ये समझाने के लिए, वरना नस्मा नजर नहीं आता, नस्मा को ही जहन कहा गया है। औरा उसकी रिफ्लेक्शन है, औरा उसकी रिफ्लेक्शन है किसकी? नस्मा की। तो नस्मा या औरा ये 6 नुक्तों या 6 दायरों से बना हुआ है। अब 6 दायरों से 3 रूहें वजूद में आती हैं। अब ये 3 रूहें इन 6 दायरों के नाम अख्फा खफी सिर रूह कल्ब और नफ्स है, और 3 रूहों के नाम रूहे हैवानी रूहे इंसानी और रूहे आजम। 6 नुक्तों 6 दायरों या रोशनियों के 6 कुमकुमों को लताए रूहानियत में लतीफे या जनरेटर्स कहा जाता है। याद रखें हर 2 लतीफों से 1 रूह बनती है, लतीफा नफ्सी और लतीफा कल्बी से रूहे हैवानी बनती है, लतीफा सिर्री और लतीफा रूही से रूहे इंसानी वजूद में आती है, लतीफा खफी और लतीफा अख्फा से रूहे आजम की तश्कील होती है, लतीफ़ा नफ्सी और लतीफ़ा कल्बी से बनने वाली हैवानी रूह पर हमेशा जर्द रंग गालिब रहता है, लतीफ़ा रूही और लतीफ़ा सिरी से इंसानी रूह पर सब्ज रंग का गलबा होता है, और लतीफ़ा खफी और लतीफ़ा अख्फा से मुरक्कब रूह आज़म पर नीला रंग गालिब होता है। जिस कदर जर्द रंग का गलबा हो जाएगा उसी मुनासबत से आदमी के ऊपर दुनियावी हवास का गलबा हो जाता है। रूहानियत में मुराकबा इसलिए कराया जाता है कि आदमी के ऊपर से जर्द रंग की गिरफ्त कम हो जाए, यानी उसके ऊपर से दुनिया का की गिरफ्त कमजोर पड़ जाए। जर्द रंग की गिरफ्त कम होने से आदमी का जहन सब्ज रोशनियों की तरफ मुंतकिल हो जाता है। सब्ज रोशनियां اسے سکون دیتی ہیں اور ذہنی ارتکاز میں معاون ثابت ہوتی ہیں. جب سبز روشنیوں پر ذہنی ارتکاز ہو جاتا ہے تو ذہن نیلی روشنیوں میں منتقل ہو جاتا ہے. اب آپ غور کریں کہ زرد اور نیلا رنگ ملانے سے سبز بنتا ہے. جب دنیاوی کشش کمزور پڑتی ہے تو آپ کے اوپر سے زرد رنگ کا غلبہ کم ہوگا تو نیلے کے زیر اثر نیلا اور زرد مل کر سبز رنگ کریٹ کریں گے. تو آپ کا ذہن روح انسانی کی طرف متوجہ ہو جائے گا اور پھر جب آپ اس پہ زیادہ فوکس ہو جائیں گے تو آپ کے اوپر نیلے رنگ کا غلبہ ہو جائے گا. اسی لیے روحانیت میں یا ہمارے سلسلے میں ابتدائی طور پہ جو مراقبہ کرایا جاتا ہے وہ نیلی روشنی کا کرایا جاتا ہے کہ تاکہ بندہ ڈائریکٹ نیلے رنگ کی روشنی کی طرف متوجہ ہوگا تو اس کے اندر سے زرد رنگ کا غلبہ کم ہوتا چلا جائے گا. دیکھیں زرد رنگ کا غلبہ ہونا ایک بات ہے اور زرد رنگ کو استعمال کرنا دوسری بات ہے. کل میں نے آپ کو بڑی وضاحت سے یہ بات عرض کی کہ آپ تین گلوبز کا تصور کریں. تین گلوبز, یہ تین روحیں جو ہیں یہ تین گلوبز کی طرح ہیں. یہاں لفظ دائرہ لکھا ہوا ہے, دائرے سے ذہن ٹو ڈائمینشنل میں چلا جاتا ہے. اگر گلوب کا تصور کریں گے ایک بڑے سے گلوب کا, گولے کا, پھر اس کے اندر ایک دوسرا گولا, اس کے اندر ایک تیسرا گولا, تو گولے کے اندر کے اب ہر گولا ہر گلوب جو ہے اس کی دو سطحیں, تو ہر سطح کا ایک نام رکھا, اس کا نام آپ لطیفہ کہہ دیں. یعنی ہر گلوب کی دو سطحیں اصل میں دو لطائف ہیں. یعنی جیسے روح حیوانی جو ہے, یعنی سب سے اوپر کا جو آپ کے خول ہے, جو آخری گلوب ہے, اس کی دو سطحیں, ایک باہر کی سطح جسے نفسی کہتے ہیں جس کا رخ دنیا کی طرف ہے, اور ایک اندرونی سطح جس کا نام لطیفہ قلبی ہے جس کا رخ لطیفہ سری کی طرف ہے, یعنی کہ روح انسانی کے باہر کے سطح کی طرف. اس گلوب کے بیرونی سطح, یعنی جو درمیانی گلوب ہے, اس کی بیرونی سطح کا نام لطیفہ سری ہے اور اندرونی سطح کا نام لطیفہ روحی ہے. اور لطیفہ روحی کے مقابل جو گلوب ہے وہ تیسرا گلوب اندر کا گلوب جو ہے اس کا باہر کی سطح کا نام لطیفہ خفی ہے اور اس کی اندرونی سطح کا نام لطیفہ اخفا ہے. اور اس گلوب کے اندر یعنی روح اعظم کے اندر تجلی ذات آپ کو فیڈ کر رہی ہے. میرا خیال ہے یہاں رک جاتے ہیں. کوئی سوال جو میں وضاحت نہ کر سکوں یا آپ کے ذہن میں کوئی بات پوچھنے کی ہو تو ضرور دریافت کر لیں. جی بھائی,
یہ اللہ نے جو نسمے کے جو رنگ جو بنائے ہیں تو اللہ کے اللہ تعالیٰ ذات خود بے رنگ ہے, ان رنگوں میں سے یہ رنگ اس نے جنریٹ کیے ہیں.
جی ہاں,
تو اللہ تعالیٰ چاہتے تھے اس کو بھی بے رنگ کر سکتے تھے.
تو پھر خالق اور مخلوق کا فرق نہ رہتا نا.
نہیں, یہ انسانی شعور کی جو ہے کیا کہیں گے لمیٹیشن متعین کر دی.
نہیں, ویرائٹی دیکھیں, اسے ہم تخلیقی, ہاں, جو اللہ نے ورائٹی تخلیق کی ہے, اس ورائٹی کے پیچھے کیا راز ہے؟ میں نے اصرار سے آپ کی توجہ دلائی, میں نے نہیں, سوری, مرشد کریم نے ہماری توجہ اس طرف دلائی کہ یہاں پہ کسی ایک درخت کے دو پتے, یعنی آم کے دو ایک جیسے پتے نہیں ڈھونڈ سکتے, جیسے آپ دو انسانوں میں دو انگلیوں کے فنگر پرنٹس ایک جیسے نہیں ڈھونڈ سکتے. تو یہ اللہ رب کریم اپنی تخلیقی صلاحیتوں کی لامتناہیت کی طرف اشارہ کر رہے ہیں نا, اس کا ڈسپلے کر رہے ہیں, اس کا اظہار کر رہے ہیں کہ میں اتنی ورائٹی رکھتا ہوں تخلیقات میں. اور انسان کے ذہن میں یہ بات سمجھ میں آنی چاہیے کہ تخلیق کا پروسیجر ایک ہے لیکن उसके बावजूद वो वैरायटी होनी चाहिए और उसको वैरायटी के साथ एडजस्ट करना आना चाहिए। हम चाहते हैं सारे इंसान एक जैसे हो जाएं, और करें जरा कैसी बेवकूफाना सोच है हमारी। हर बंदा अपनी जगह कुदरत का एक शाहकार है और हमें उस शाहकार को उतनी ही इज्जत और ताजीम देनी है जिस मोहब्बत से अल्लाह ने उसको क्रिएट किया।
ये नस्मा जो है या औरा जो है ये पौधों में भी इतने पाए जाते हैं?
हर चीज का नस्मा होता है, हर चीज के गिर्द एक बरकी हाला। क्या बरकी हाला? एक इलेक्ट्रोमैग्नेटिक फील्ड की तरह एक चीज है जो जाहिर नजर नहीं आती, क्योंकि इलेक्ट्रोमैग्नेटिक फील्ड नजर आती है आपको?
नहीं।
आज की जदीद साइंस का टर्म इस्तेमाल किए मैंने ताकि आपको आसानी हो जाए समझने में, लेकिन वो असर रखती है और काम करती है।
ठीक हो गया
जी। और कोई सवाल?
जो अल्लाह का रंग अख्तियार करो।
हाँ, क्या मतलब हुआ? अल्लाह का कोई रंग नहीं है, ठीक है? इंसानी शऊर उसका रंग देख नहीं सकता, लेकिन अल्लाह ने कहा सिबगतुल्लाह है, वह मन आसाना सिबगतुल्लाह है, और अल्लाह के रंग से बेहतर रंग किसका है? यानी अल्लाह का जहन न्यूट्रल है, अल्लाह का जहन न्यूट्रल है, लिहाजा उस पर कोई रंग नहीं है। रंग से मुराद है पार्शियलिटी, किसी सिमत झुकाओ। यहां पे अल्लाह का रंग कहने से मुराद क्या है? देखे ना, अब हमारे पास अल्फाज की कमी है। अब जब ये कहा जाता है कि अल्लाह का कोई रंग नहीं है और अल्लाह कह रहा है कि अल्लाह का रंग, तो हम कहते हैं कि ये क्या बात हुई। यहां पे सोच आपकी लफ्जों में फंस गई। असल कहानी ये है कि हजूर मुर्शिद करीम ने साफ लफ्जों में बता दिया कि खालिक और मखलूक के दरमियान फर्क रंगों का है। बताया या नहीं? ये जो मैंने मिसाल अर्ज की कि रंगीनी की असास यक रंगी है, यक रंगी की असास बेरंगी है, बेरंगी की असास वराए बेरंग है, इस वराए बेरंगी को अल्लाह ने सिबगतुल्लाह कहा है। अब क्लियर हो गया?
दूसरा, ये जो लताइफ है इनकी मुख्तलिफ किताबों में मकाम लिखे हुए हैं कि ये सर में है, ये पेट में है, तो अगर वो ग्लोब उसको सफर करेंगे फिर तो मकाम एक ही नहीं हो गया एक जगह?
शाबाश। ये बात देखें, मैंने हजूर मुर्शिद करीम से बराह रास्त दरियाफ्त की थी कि जी ये इख्तलाफ क्यों है, तो हजूर मुर्शिद करीम ने ये फरमाया कि बात को समझाने के लिए मुख्तलिफ पैराया बयां इख्तियार किए जाते हैं, किसी को किसी तरह बात समझाई गई, किसी को किसी तरह समझाई गई, आगे उसने जितनी समझी वो बयान कर दी। ठीक है? यहाँ पे लफ्ज दायरे आपने खुद पढ़ा या नहीं पढ़ा मुझे बताइए। आगे हजूर मुर्शिद करीम खुद बताएंगे कि ये मुकामात का तायुन किया गया है। तायुन किया गया है, है नहीं? यानी एक बात जो लोगों ने आम कर दिया, अगर हजूर मुर्शिद करीम बहुत एहतियात से बात समझाते हैं, हमें उनकी बात समझने के लिए उतना ही मोहतात होना पड़ेगा। वो जो बने हुए तसव्वुरात होते हैं उनमें से रास्ता बनाते हैं कि इनका ध्यान असल बात की तरफ चला जाए। ये सारी बातें क्या लिखा है, छह नुक्तों, फिर उसे कहा छह दायरों, फिर का रोशनियों के कुमकुमों हैं, अब रूहानियत में लतीफे या जनरेटर कहा जाता है। अब लतीफे का तर्जमा जनरेटर करना क्या हुआ? پھر فرمایا ہر دو لطیفوں سے ایک روح بنتی ہے. کتاب لوح قلم میں حضور قلندر باب اولیا نے لطیفے کی ڈیفینیشن کی ہے. انہوں نے یہ فرمایا کہ جب ہم کہتے ہیں شمع کا شعلہ, شمع جلتی ہے تو اس کا جو شعلہ ہے اس شعلے کو اصل میں آپ غور سے دیکھیں تو اس میں تین لطائف بتائے انہوں نے. کیا؟ ایک اس کی رنگت, ایک اس کی حرارت, اور تیسرا اس کی روشنی. لیکن جب ہم کہتے ہیں شمع کا شعلہ لو, تو ہمارے ذہن میں کیا چیزیں آئیں؟ تین چیزیں آئیں, ایک اس کا رنگت, ایک اس کی روشنی, اور ایک اس کی حرارت, گرمائش. اب مجھے ایمانداری سے بتائیں کہ گرمائش آپ کے ذہن میں ایک نقطہ ہی تو ہے, لیکن جب ہم بات کرتے ہیں تو شمع کے شعلے میں وہ حرارت پورے وجود میں پھیلی ہوئی ہے کہ نہیں؟ اسی طرح شمع کی رنگت, یعنی اس شعلے کی رنگت, کیا پورے وجود میں نہیں پھیلی ہوئی؟ اب بات کو سمجھنے کے لیے ہم نے اس کو تین دائرے کہا. کیا تین دائرے کہا؟ رنگت, روشنی اور حرارت. اسی طرح انسانی صلاحیتوں کو اس طرح سے تین دائروں میں, یعنی روح انسانی, روح اعظم, روح حیوانی کہہ کے مخاطب کیا گیا, اور پھر آگے اس کی دو دو سطحیں بتا دی. اب آپ پہ ہے کہ آپ بات کو سمجھیں یا لفظوں کے جال میں پھنسے رہیں. ٹھیک ہو گیا جی؟
جی سر,
بہت شکریہ.
کرنے سے کیا مراد لیا جائے گا؟
آگے بتائیں گے. ویسے میں ایک جملے میں عرض کر دیتا ہوں, اللہ سے قربت کا نام ہے رنگینی, دنیا سے دوری کا نام ہے رنگینی. آپ دنیا سے ذہن جتنا دور ہٹتا جائے گا ہم کہیں گے کہ یہ رنگین ہو رہے ہیں. دنیا سے دوری کا نام رنگینی ہے, اور قربت, اللہ سے جتنی زیادہ قربت ہوتی جائے گی اس کا نام گہرائی ہے.
جب دنیا میں جتنی بھی چیزیں ایجاد ہو گئی ہیں یا ہونے والی ہیں ان سب کا نسمہ آلریڈی بنا دیا گیا ہوا ہے, یہ چیز کے بننے پہ نسمہ جنریٹ ہوتا ہے.
جب آپ کے ذہن میں خیال آتا ہے نا کہ یہ چیز بنانی ہے, تو اصل میں اس کا نسمہ ہی تو بن رہا ہوتا ہے.
اچھا,
دیکھیں نا, تمثل بن رہا ہوتا ہے. اب جب انسان نے کرسی کا سوچا کہ میں اس طرح کی چیز بناؤں, اس طرح بیٹھ سکوں, تو کرسی کا خیال اللہ نے اس کے دل میں ڈالا, ٹھیک ہے, یا اس کی وہ جو تخلیقی صلاحیتیں ہیں وہ بروئے کار آئیں, بروئے عمل ہوئیں, اور ایک چیز کا خاکہ اس کے ذہن میں بنا تو نسمہ تو بن گیا. جب چیز بن گئی اب اس کا نسمہ بن گیا, یعنی اس چیز کا ایک خاکہ, وہ چیز ختم ہو جائے گی لیکن اس کا خاکہ موجود رہے گا. اب دیکھیں نا, اسی کرسی کو آپ نے آرام دہ بنانے کے لیے اس کو صوفے کی شکل دے دی, تو صوفے کا خاکہ بن گیا آپ کے ذہن میں. کہاں بنا؟ اگر اللہ کے ذہن میں صوفہ ہوتا تو اللہ میاں اسے بھی زمین سے اگا دیتے. اللہ نے تخلیقات کی, اور ذیلی تخلیقات کا اختیار انسان کو عطا کر دیا. ورنہ پلنگ جو تھا یہ آپ کے ساتھ تخلیق ہوتا. ٹھیک ہو گیا جی؟
بالکل.
چلیں, رہتی ہے بات پھر, میرا خیال ہے آپ کا ٹائم پورا ہونے والا ہے.
جی,
چلیں, خوش رہیے اور اپنا بہت خیال رکھیے.
تھینک یو سو مچ سر. اللہ حافظ.